यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचार सुन्नुहोस्। आज नेपालीहरूको महान चाड़ बड़ादशै अन्तर्गत महानवमी पर्व मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज विशेष श्रद्धा भक्तिपूर्वक पूजा आजा गर्ने प्रचलन रहेको छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वती पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ। यो कलशको अभिषेक गरी टीका प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ। आज बिहान सबेरैदेखि देशभरका देवी भगवतीका मन्दिर एवं शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। अहिले हनुमान ढोकास्थित ऐतिहासिक तलेजु मन्दिरमा सयौं श्रद्धालु भक्तजनहरू पूजा आराधनामा व्यस्त रहेको हाम्रा समाचारदाताले जनाएका छन्। तलेजु मन्दिर परिसरमा एकपटक आजकै दिन मात्रै वर्षमा सबैका लागि खुल्ला गर्ने गरिन्छ। आज बिहानदेखि हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक एवं गुल्महरूमा पनि श्रद्धा भक्तिपूर्वक बाजा गाजासहित बलि दिएर जंगी निशान पूजा तथा कोद पूजा भइरहेको छ। सवारी साधनहरूलाई पनि आज बलि दिएर पूजा आजा गर्ने चलन रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बड़ा दशैंको महाअष्टमीका अवसरमा हिजो पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा आराधना गर्नुभएको छ। राष्ट्र प्रमुखबाट हरेक वर्ष महाअष्टमीका दिन काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका 9 स्थित पलाञ्चोक भगवतीको मन्दिरमा दर्शन एवं पूजा आराधना गर्ने परम्परा बमोजिम राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा र दर्शन गर्नुभएको हो। सत्ता गठबन्धनमा आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारी दिने सीट संख्या र बाँडफाँडबारे हिजो पनि छलफल भएको छ। आज बिहान छलफल गरी निष्कर्षमा पुगिने नेताहरूले बताउनु भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेद्वार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकले असोज 3 गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्द सूचीमा संसदीय समिति एवं कार्य सम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम सभापतिले नेतृत्व पंक्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरी असोज 15 गते बन्द सूची बुझाइएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हिजो विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। हिजो बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो। बैठकले सर्वसम्मतिले पारित गरेको प्रस्तावमा उम्मेद्वार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेद्वारका लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने निर्णय गरिएको छ। बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात प्रत्यक्षतर्फको उम्मेद्वार नबनाउने निर्णय पनि गरेको छ। यसअघि कार्यवाहीमा परेकालाई आगामी निर्वाचनमा खेल्ने भूमिकाका आधारमा थप निर्णय गरिने कांग्रेसले जनाएको छ। स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कार्यवाहीको प्रक्रियामा रहेका कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंगिर 4 गतेको निर्वाचनमा पार्टीमा पूर्ववत सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन पनि बैठकले अपील गरेको छ। केन्द्रीय कार्य समितिको बैठक आगामी असोज 20 गते बस्ने कार्यक्रम छ। आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेश गरिएको उम्मेद्वारको बन्द सूचीबाट 29 जनाले नाम फिर्ता लिनुभएको छ। प्रतिनिधि सभातर्फ 9 र प्रदेशसभातर्फ 20 जना गरी 29 जना उम्मेद्वारले नाम फिर्ता लिनुभएको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिनुभयो। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका 4 जना, जनता समाजवादी पार्टी जसपाका 3 जना, नेकपा माओवादी केन्द्रका 1 जना र नेकपा एकीकृत समाजवादीका 1 जनाले नाम फिर्ता लिनुभएको निर्वाचन आयोगले जनाएको छ। आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब 20,000 पर्यवेक्षक परिचालित हुने भएको निर्वाचन आयोगले जनाएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ। बड़ा दशैंका अवसरमा उहाँले शुभकामना सन्देश दिनुहुँदै निर्वाचनले राजनैतिक दल र जनतालाई राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले सबैलाई प्रेरणा मिलोस् भनी शुभेच्छा पनि प्रकट गर्नुभएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले आगामी निर्वाचन उम्मेद्वार र मतदाता दुवैको परीक्षण हुने पनि बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय अछामले आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ निष्पक्ष र सुरक्षित तवरमा सम्पन्न गर्न इजाजत प्राप्त हात हतियार बुझाउन जिल्लावासीलाई आग्रह गरेको छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता डाक्टर भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको हो। 2064, 2070 र 2074 को निर्वाचनमा विजयी गराएको गोर्खाली जनतालाई धन्यवाद दिनुहुँदै अध्यक्ष डाक्टर भट्टराईले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको र आजीवन राजनीतिमै रहेर आफूले जनताको सेवा भने गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका 15 चुरियामाई मन्दिर नजिकै हिजो बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सुशील कोइराला मेमोरियल फाउण्डेशनले डेंगू रोगको संक्रमण बढ़िरहेकाले सचेततापूर्वक महान पर्व बड़ा दशैं मनाउन सबैमा आह्वान गरेको छ। बड़ा दशैं दीपावली र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री सुशील कोइरालाका नाममा स्थापित फाउण्डेशनले चाडबाड़ मनाउँदा स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। फाउण्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तीमा चाडबाड़को खुशियालीसँगै रोगको संक्रमण बढ़न नदिन सचेत रहनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराएको छ। काठमाडौँ महानगरपालिकाले दशैं विदाको अवधिभर निशुल्क रूपमा एम्बुलेन्स सञ्चालनमा आएको जनाएको छ। महानगरले एक सूचना प्रकाशन गरी एम्बुलेन्स सेवाका लागि 102 तथा डेंगू समस्याबारे जानकारी लिन 1180 फोन गरेर सेवा लिन सकिने जनाएको छ। देशकै मुख्य भन्सार कार्यालय वीरगंज भन्सार कार्यालय दशैंका कारण 4 दिनका लागि बन्द गरिएको छ। महान पर्व बड़ा दशैं मनाउन लाखौं मानिसहरू घर फर्किएपछि काठमाडौँ उपत्यका सुनसान बनेको छ। उपत्यकाका सड़कमा निजी तथा सवारी साधनहरूको चाप अत्यन्तै न्यून देखिएको छ। सिराहाको लहान स्थित दुर्गा माताको मूर्तिलाई 75 तोला सुनको गरगहना चढ़ाइएको छ। यस वर्ष चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रम सम्बन्धी काम गरे बापत स्वीडेनका वैज्ञानिक स्वान्टे पावोलाई प्रदान गरिने भएको छ। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर छेत्री एलबीलाई सरकारले राष्ट्रिय खेलकुद परिषद सदस्यमा नियुक्त गरेको छ। हालै बसेको मन्त्री परिषदको बैठकले पूर्व कप्तान छेत्रीलाई राष्ट्रिय खेलकुद परिषद राखेप सदस्यमा नियुक्त गरेको हो। उहाँले सक्रिय खेल जीवनपछि क्रिकेट संघको पदाधिकारी तथा खेलकर्मीका रूपमा लामो समयदेखि खेल क्षेत्रको विकासमा काम गर्दै आउनु भएको छ। दशैं विदामा दैनिक पत्र पत्रिका प्रकाशन नभएकाले विगतमा अखबार कार्यक्रम प्रसारण हुने आजको समयलाई हामीले नवनियुक्त राखेपा सदस्य छेत्रीसँगको कुराकानीमा केन्द्रित गर्ने जमर्को गरेका छौं। आगामी साता अर्थात असोज 28 कार्तिक 3 पोखरासहित गण्डकी प्रदेशमा हुने नौ राष्ट्रिय खेलकुद तथा नेपाली क्रिकेटका केही पक्षमा उहाँसँग हामी कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ।
नमस्ते।
यहाँलाई सरकारले लामो समय खेल जीवनमा भनौँ न खेल जीवन मार्फत समाजमा यहाँले गर्नुभएको योगदानको सरकारले कदर गरेको छ। राष्ट्रिय खेलकुद परिषदको सदस्यमा यहाँ नियुक्त हुनुभएको छ। यहाँलाई सबैभन्दा पहिला त रेडियो नेपालका तर्फबाट बधाई दिन चाहन्छौ र यो जुन सरकारले यहाँको योगदानको कदर गरेकोमा यहाँको प्रतिक्रिया के छ त्यहीबाट शुरू गरौं।
होइन, अब यो नेपाल सरकार मन्त्री परिषदले जुन प्रकारको निर्णय गरेर मलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनयन गरेको छ, म त्यसप्रति चाहिँ सबभन्दा पहिला आभार व्यक्त गर्दछु। यो मेरो मनन मेरो मात्रै होइन कि यो सम्पूर्ण चाहिँ खेलमा लागेका व्यक्ति व्यक्तित्वहरूको सम्मान हो। त्यो ढिलै भए पनि नेपाल सरकारले एउटा मनोनयन गरेर काम गर्ने राष्ट्रको लागि काम गर्ने जुन मौका अवसर दिएको छ त्यसलाई चुनौती रूपमा स्वीकार गरेको छु, त्यसप्रति म आभार पनि व्यक्त गर्न चाहन्छु।
नेपाली खेलकुदमा लामो समयदेखि खेलकर्मीहरूको व्यवस्थापनमा भूमिका भएन, खेलकर्मीहरू अथवा खेलाड़ीहरूको भूमिका त्यो जस अनुरूप हुनुपर्ने हो त्यो अनुरूप भएन भन्ने खालको गुनासोहरू आइरहेको थियो। यहाँको नियुक्तिले त्यसलाई कहीँ न कहीँ सम्बोधन गरेको छ कि होइन? खेलाड़ीका रूपमा लामो समय आफ्नो जीवनै व्यतीत गर्नुभएका त्यसपछि पनि खेलकर्मीका रूपमा व्यतीत गर्नुभएका व्यक्तिलाई सरकारले मनोनयन गरेको छ, नियुक्त गरेको छ। अब यसले तपाईँले भने जस्तो स्वागत गर्ने अथवा तपाईँलाई चाहिँ खेल सम्बद्धहरूका तर्फबाट बधाई दिने शुभकामना दिने काम त छँदैछ। अब तपाईँको दायित्व तपाईँको भूमिका कतिको बढेको छ, चुनौती अब के कस्तो आएको छ, यसलाई कसरी स्वीकार गर्नुहुन्छ, कसरी चाहिँ यसलाई चिर्नुहुन्छ?
कस्तो हो भने यो नेपाली खेलकुदमा थुप्रै समस्याहरू छन्, किनभने हामीसँग सीमित स्रोत र साधनहरू छ, सीमित र स्रोत साधनबाट चाहिँ प्रतिफल ल्याउनु पर्ने छ र त्यो जुन सीमित स्रोत र साधन छन् तिनको पनि व्यवस्थापन चाहिँ राम्रोसँग हुन सकिरहेको छैन। सबभन्दा पहिले यो जुन हामीसँग भएको सम्पत्ति र स्रोत र साधनलाई एउटा व्यवस्थापन गर्न जरुरी देखिन्छ र त्यसलाई अझ कसरी अझ उचाइमा अझ यसले कसरी बढाउने हामीले होइन ती कुराहरू छन्। र जुन अघि तपाईँले भन्नुभयो खेलाडीहरूको व्यवस्थापन, अर्को पनि त्यो ठुलो पक्ष छ। यति वर्षसम्म खेलाडीहरूले चाहिँ आफ्नो ऊर्जाशील जीवनलाई चाहिँ त्यहाँ खेलकुदमा लगाउँछन्, खेल्छन्, तर खेलिसकेपछि जब उसको उमेर ढल्छ, ढलिसकेपछि उसले कसैले हेर्दैन। यो जुन 3,000-2,000 भनेर जुन भत्ताहरू होस् या खेलेको दौरानमा तपाईँको प्रतियोगिताको लागि जितेर आएपछि या उपविजेता भएपछि जुन नगद दिइन्छ, त्यो उसले तत्कालीन अवस्थामा सफलता पाएको लागि नेपाल सरकारले त्यसलाई पुरस्कृत गरेको हुन्छ। तर खेल जीवन पश्चात उनले आफ्नो जीवन निर्वाह सजिलो तरिकाले आफ्नो निर्वाह गर्न सकुन्, उनका आमा बुवाहरूले उनका बालबालिकाहरूले पनि बुझिन्छ हो खेलेर पनि जीवन चल्न सक्छ भन्ने वातावरणको निर्माण गर्न अहिले खेलकुदमा जरुरी छ। जसले हामीले पलायन मात्रै रोक्दैनौँ कि आउने पिँढीलाई एउटा मार्गदर्शक पनि हुन्छ र अभिभावकले पनि के हुन्छ भने आफ्नो बच्चाहरूलाई खेलाएर पनि उनीहरूले आफ्नो जीवनयापन गर्न सक्छन्। नत्र हाम्रो समाज कस्तो छ भने डक्टर बन्ने, इन्जिनियर बन्ने, अन्य यस्ता विभिन्न विधाहरूमा जहाँ चाहिँ बढी भनौँ न पछि गएर उनको जीवनको निर्वाह गर्ने, एकदम राम्रो जीवन निर्वाह गर्ने श्रेष्ठ मानिसहरूले आफ्नो बालबालिका बनाउन लाग्छन् र त्यो पनि रोकिन्छ। यसलाई यसकारणले गर्दा अब हाम्रो ध्यान कहाँ हुन्छ भने स्पोर्ट्स कोटा, अब जागिरमा खेलाडीहरूको लागि स्पोर्ट्स कोटा, जसरी हामीले सोसल इन्क्लुसिभ भनेर हामीले दलित, जनजाति, आदिवासी, महिला, खसार विभिन्न हामीले क्याटेगोरी राखेको छौँ नि, हो त्यस्तै अब चाहिँ नेपाल सरकारले नीतिगत परिवर्तन गरेर ऐनमा समसामयिक परिवर्तन गरेर हजुरको स्पोर्ट्स कोटामा चाहिँ खेलाडीहरूलाई अब जागिर दिने व्यवस्था आफ्नो मात्र नभएर, सरकारी मात्र नभएर, संस्थानमा मात्र नभएर निजी क्षेत्रहरूलाई पनि समेट्ने गरी यो ऐनमा परिमार्जन गर्न, नियममा परिमार्जन गर्न जरुरी देखिएको छ। त्यसतर्फ पहल पनि हुन्छ।
हजुर, अब विगतमा पनि यहाँले उठाएको सन्दर्भलाई सरकारले सम्बोधन गरेको थियो तर त्यो चाहिँ भनौँ न निरन्तर भएन भन्ने यहाँहरूको गुनासो लामो समयदेखि रहिआएको छ। संस्थानहरूमा सरकारले खेलाडीहरूको कोटा नै विगतमा दिएको अभ्यास हामी कहाँ छ? अब यसलाई फेरि कार्यान्वयन गराउने सन्दर्भमा चाहिँ यसका प्रक्रियाहरू के हुन्छन्, कसरी हुन्छन्? अब माग त यहाँहरूले राख्नुभयो तर अब यसलाई कार्यान्वयन गराउने बेलामा त विभिन्न प्रक्रियाहरूमा जानुपर्ने हुन्छ। यहाँ लामो समय क्रिकेट संघको पदाधिकारीका रूपमा पनि रहनुभयो अथवा यो मागका विषयमा यहाँहरूले योभन्दा अगाडि पनि विभिन्न छलफलहरू गर्नुभयो। अब यसलाई कार्यान्वयनमा लैजाने ठाउँमा भनौँ न त्यसलाई पहल गर्ने ठाउँमा यहाँ पुग्नु भएको छ, अब यो कसरी हुन्छ, कसरी सम्भव गराउन सकिन्छ यसलाई?
यो त के हो भने राष्ट्रिय खेलकुद परिषद एउटा कार्यकारी संस्था हो, नियामक संस्था हो, निर्देशन गर्ने संस्था हो, अनुगमन मूल्याङ्कन सुपरभिजन गर्ने संस्था हो नेपाली खेलकुदको, होइन? यस अन्तर्गत विभिन्न राष्ट्रिय सङ्घहरू छन्। त्यही मात्र नभएर देशमा रहेका भौतिक पूर्वाधारदेखि लिएर खेलाडीहरूको चाहिँ सुरक्षा, सामाजिक सुरक्षादेखि लिएर खेलाडी, भूतपूर्व खेलाडीहरूको सम्मानदेखि लिएर यी सबै कुराहरूलाई हेर्ने एउटा अभिभावक संस्था हो राष्ट्रिय खेलकुद परिषद र नियामक संस्था पनि हो नेपाली खेलकुदको। त यो के हो भने मैले अघि नै निवेदन गरेँ कि हामीले समसामयिक नीति, जुन राष्ट्रिय खेलकुद विकास ऐन 2077 छ, त्यो अपुरो छ र अधुरो छ, होइन? त्यो तत्कालीन अवस्था बनाउनु पर्ने थियो भनेर त्यो बनेर आयो, त्यो राम्रो हो। अब यसैमा टेकेर यसमा समसामयिक परिवर्तन हुनु जरुरी छ, जहाँ मैले भने अघि कि यो खेलकुदमा लागेका व्यक्तिहरू खेलकुद पनि एउटा उद्योगको रूपमा, उद्यमको रूपमा विकास गर्नको लागि अब स्पोर्ट्स कोटालाई नीतिमै राख्ने, ऐनमै राख्ने गरी व्यवस्था गर्नको लागि राष्ट्रिय खेलकुद परिषदले पहल गर्नुपर्छ र त्यसको जिम्मा चाहिँ युवा तथा खेलकुद मन्त्रालयले आफ्नो मार्फतबाट अब यो संसदमा गएर जुन व्यवस्था छ, अब नयाँ सरकार आउँछ उसले संसदको माध्यमबाट यसलाई चाहिँ एउटा कानुन नै बनाएर हामीले गर्नुपर्ने हुन्छ। तब मात्रै यसले एउटा मूर्त लिप्न सक्छ, अन्यथा यसरी हामीले पुरा गरिरहन्छौँ, कुरा हुन्छ त्यसरी त्यो जान्छ, त्यसले ऐनमै राखेर कानुनले बनाएर गर्नुपर्ने देखिन्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। बडा दशैं अन्तर्गत आज 9 दिन महानवमी, महानवमीका सन्दर्भमा विगतमा अखबार प्रसारण हुने यो समयलाई हामीले विशेष कुराकानीमा जोडेका छौं। यो विशेष कुराकानीमा हामी एकैछिन विज्ञापन तथा सन्देशमा जान्छौं, त्यसपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं हालै राष्ट्रिय खेलकुद परिषदका सदस्यमा नियुक्त हुनुभएका लेखबहादुर छेत्री एलबीसँगको कुराकानी पनि जारी राख्नेछौं।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विशेष कुराकानीमा पुनः स्वागत छ। हामीसँग हुनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य मा हालै हुनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर छेत्री एलबी।
हजुर।
अब जस्तो हामीले अहिले अब आगामी साता मात्रै पनि नौ राष्ट्रिय खेलकुद प्रारम्भ गर्दैछौ, यसको कार्यकारी निकायका रूपमा राष्ट्रिय खेल
हेलो
आवाज आइरहेछ मेरो? आवाज सुनिरहनु भएको छ?
हजुर
आवाज सुनिरहनु भएको छ?
हजुर।
अब जस्तो आगामी साता मात्रै नौ राष्ट्रिय खेलकुद आयोजना हुँदैछ पोखरा सहितका गण्डकी प्रदेशमा, त्यसको तयारीका बारेमा जानकारी दिनुहोस् न। कसरी यहाँहरू त अब भनौँ न कार्यकारी निकायकै रूपमा राष्ट्रिय खेलकुद परिषद छ।
हेलो
हजुर।
सबभन्दा पहिले त तपाईँसँग के निवेदन गर्न चाहे भने, मैले नियुक्ति लिइसकेपछि म आफ्नो गृह जिल्लामा आइपुगेँ होइन। तत्कालीन त अर्को सदस्य सचिवज्यूहरू पोखराईमा हुनुहुन्थ्यो तयारीको लागि चाहिँ। अहिले मैले धेरै कुराहरूले यसलाई बुझ्न सकेको छैन, तर उहाँसँग सोधकरीमा कुरा गर्दाखेरि अब आफ्नो तरिकाले त्यो गति लिइरहेको छ। अब यो सबै कुराहरूलाई अन्तिमतिर सबै कुराहरू रहेका छन् भन्ने कुराहरू मैले बुझेको छु। म पनि पोखरा चाहिँ जान पाएको छैन, अहिले जिम्मेवारी बहन के कसरी कता गर्ने हो त्यो कुरा पनि प्राप्त भइसकेको छैन। जानकारी मलाई त्यसको आधारमा चाहिँ राष्ट्रिय खेलकुद परिषदले आफ्नो तयारीलाई तीव्र गतिले अगाडि बढाएको छ।
हजुर एलबीजी, अब यहाँले लामो समयदेखि नेपाली खेल क्षेत्रका बारेमा चासो चिन्ता व्यक्त गर्न आउनु भएको हो र विभिन्न गतिविधिहरू पनि गर्दै आउनु भएको, सक्रिय खेल जीवन पछिको सन्दर्भमा कुराकानी गर्दा अब यहाँ क्रिकेटको विकासका सन्दर्भमा यहाँले लामो समय नेपाल सरकारले क्यान निलम्बन भएको सन्दर्भमा गठन गरेको समितिमा पनि यहाँ बसेर लामो समय काम गर्नुभयो। नेपाली क्रिकेटको विकासका सन्दर्भमा यहाँले निर्वाह गरिरहेको भूमिका अब कार्यान्वयनतर्फ लैजानुपर्ने दायित्वमा यहाँ हुनुहुन्छ। नेपाली क्रिकेटको भविष्यलाई लिएर बेला बेलामा चाहिँ चासो चिन्ताहरू व्यक्त हुने गरेको छ। हुन त हरेक व्यक्तिको जीवन, खेल जीवन या हरेक कुनै न कुनै पक्ष एउटा जीवनमा त्यसको उतार चढ़ावलाई स्वाभाविक रूपमा मान्न सकिएला, तर नेपाली क्रिकेटको उतार चढ़ावका सन्दर्भमा बेला बेलामा विभिन्न खालका आरोह अवरोहहरू जुन देखिएको छ, अप्रत्याशित पनि देखिएको छ। पछिल्लो समयमा नेपाली क्रिकेटका कप्तानकै एउटा घटनाले पनि अब नेपाली क्रिकेटको भविष्य के हुन्छ भनेर क्रिकेट प्रेमीहरूमा एउटा खालको निराशाको वातावरण पनि देखिएको छ। क्रिकेटको विकासका सन्दर्भमा आगामी दिन कसरी अगाडि बढ़ाउन सकिएला?
यो जुन यहाँले भने जस्तै सही कुरा हो कि समय समयमा यो नेपाल क्रिकेट सङ्घ सस्पेन्डमा रहेको अवस्थामा, निलम्बन भएको अवस्थामा, पछि जुन हामीले निलम्बन पुकुवा भयो एउटा गति लियो नेपाल क्रिकेट सङ्घले, तर अहिले पनि समस्या काहीँ न काहीँ चाहिँ देखिन्छ। त्यो के देखिन्छ भने, जसले जुन तरिकाले जुन दायित्व जुन पद पाउँछ, पदले जुन प्रकारको कर्तव्य र जिम्मेवारीलाई गर्नुपर्ने दायित्व उनीहरूको हुन्छ, त्यो नगरिदिँदा चाहिँ इमान्दारीपूर्वक जुन हुन्छ नि त्यो इमान्दारीपूर्वक नगरिदिँदा त्यसले व्यवस्थापन र प्रशासकीय र प्राविधिक कुराहरूमा चाहिँ काहीँ न काहीँ फितलोपन देखिन्छ। यो फितलोपनको प्रभाव चाहिँ खेलका त्यो 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 खेलसँग सम्बन्धित, क्रिकेटसँग सम्बन्धित सबै थरी पर्छ। खेलाडीमा पर्छ, त्यो खेलाडीसँग रहने त्यो पूर्वाधारमा पर्छ, सबै कुराहरूमा त्यसको प्रभाव पर्छ। ती प्रभाव पर्दै जाँदाखेरि कहिले काहीँ यो तपाईँको चाहिँ नेपाली क्रिकेटमा कालो बादल चाहिँ देखिन्छ। यसलाई हटाउनको लागि के हो भने, जो जहाँ जुन जिम्मेवारीमा छ त्यसले आफ्नो इमान्दारितापूर्वक उसले बुझ्नु पर्यो कि जुन पद मैले धारण गरेको छु, यो धारण गरेको पदले मलाई कस्तो जिम्मेवारी दिएको छ, मेरो राष्ट्रपति त्यो खेलप्रति के जिम्मेवारी हो, मैले कसरी आफ्नो दायित्वको निर्वाह गर्ने, म कसरी आफ्नो आचार संहिता र अनुशासन बसेर काम गर्ने, कति पारदर्शी हुने। सबभन्दा ठुलो कुरा त के हो भने पारदर्शिता र जवाबदेहिता। कुनै पनि संस्थामा सबैभन्दा पहिलो कुरा के हुन्छ भने, कुनै पनि संस्थाको चाहिँ सुदृढीकरण र उसको व्यवस्थापकीय क्षमतालाई चाहिँ सबल र सक्षम बनाउनको लागि सबैभन्दा पहिलो कुरा के हुन्छ, संस्थाले आफूलाई चाहिँ अरूको सामने चाहिँ उभ्याउन सक्नु पर्यो. उभ्याउनको लागि पारदर्शिता त जवाबदेहता त्यो हुनु जरुरी छ. यो मात्र राष्ट्रिय परिषद मात्र होइन कि यो तमाम त्यसको अन्तर्गत सम्पूर्ण सङ्घहरूमा यो पारदर्शिता जवाबदेहता अनुशासन हुन जरुरी छ. त्यो नहुँदाखेरिको यी सबै लथालिङ्ग चाहिँ देखिन्छ.
अब जस्तो स्टारहरूको सन्दर्भमा स्टारडमलाई जोगाउन नसकेको खेलमा पनि र अन्य ग्ल्यामरका क्षेत्रमा ती समस्याहरू छन्. उदाहरणको लागि विश्व फुटबलका महान खेलाडी म्याराडोना नै लागू पदार्थ सम्बन्धी समस्यामा लामो समय चाहिँ जेलिनु पर्यो. त्यसै गरी अन्य मुलुकहरूमा पनि खेल जीवन एकदम सुनौलो खेल जीवन भएका व्यक्तिहरूका जीवन कहीँ न कहीँ अपराधमा यस्ता खालका चाहिँ
गतिविधिहरू
हजुर यस्ता थुप्रै चाहिँ सूचीहरू हुन सक्दछन् यदि हामी छलफल गर्ने हो भने. अब नेपालमा पछिल्लो समयमा नेपाली क्रिकेटका कप्तानकै सन्दर्भमा निलम्बित कप्तानकै सन्दर्भमा पनि त्यस्तो कुरा आयो. अब यो स्टारडम जोगाउन नसक्दाखेरि उनीहरूको जीवनका सन्दर्भ त छँदैछ तर मुलुकै खेल जीवनकै लागि चाहिँ प्रभाव पर्ने भयो. यस्ता खालका कुराहरूमा यहाँको अनुभवले के भन्छ? यहाँ पनि लामो समय नेपाली क्रिकेटको कप्तान चाहिँ रहनुभयो.
मैले भने नि अघि नै निवेदन गरेँ कि एउटा खेलाडी कुनै चिजमा बस्छ, जस्तो क्याम्पमा बसेको छ या आफ्नो सार्वजनिक जीवनयापन गर्दछ, उसले म कुन पदमा छु र त्यो पदले मलाई कुन प्रकारको गरिमा मैले चाहिँ बनाइराख्नुपर्छ, होइन? त ग्ल्यामरले हो. मान्छे जब एउटा सेलिब्रिटी हुन्छ, सेलिब्रिटी भएपछि दसजना हजारौँजना उसको पछि फलोवर्सहरू हुन्छन्, ती फलोवर्सहरूका मार्गदर्शक हुनुपर्छ, जुन प्रकारले चाहिँ हेरिरहेका छन् त्यो उहाँले त्यो फलोवर्सहरूको जुन भित्रबाट जुन गर्ने उहाँले जुन सम्मान गर्नुहुन्छ उहाँलाई हामीलाई त्यो चिजलाई उहाँहरूले त्यसको गरिमा चाहिँ नसम्झिदिँदा त्यसमा चाहिँ हेरचेक्राई गर्दा लापरवाही गर्दा है के हो त भन्ने जुन इगोपनले पनि यस्ता प्रकारका चाहिँ दुःखद घटनाहरू हामीले सुन्न पाउँछौँ, होइन? मैले भने यसको लागि के हो भने खेलाडी आफै स्वयंले र खेल जीवन रहेको समयमा चाहिँ त्यो खेलाडी त्यो सङ्घले एउटा नियामक चाहिँ एउटा आचार संहितामा रहेर गर्न खेलाडी, किनभने सबभन्दा पहिले त्यो सङ्घ र सङ्गठन नै आफैमा इमान्दारितापूर्वक पारदर्शी जवाबदेही हुनु पर्यो. त्यो हुने बित्तिकै त्यसको प्रभाव सबैमा पर्छ भने त्यो सकारात्मक रूपले संस्था जब अगाडि बढ्छ त्यसको फितलोपन कहीँ पनि देखिन्न. व्यवस्थापकीय, प्रशासकीय, प्राविधिक, आर्थिक सबै पक्षमा ऊ सबलीकरण र प्रभावकारी रूपले आफ्नो चाहिँ जब उसले पर्फर्मेन्स गर्छ त्यसको प्रभाव त्योसँग रहने सबै चिजमा पर्न जान्छ. त्यसले गर्दा खेलाडी पनि त्यसको एउटा पक्ष हुन्छ. त्यो यो फितलोपन सबै जुन ठाउँमा देखिन्छ त्यसको प्रभाव खेलाडी जेगर पनि भयो, होइन? त्यसमा फलोवर्सहरूको जुन छ जुन एकदम ठुलो कसै खेलाडीहरूको ठुलो फ्यान फलोवर्सहरू हुन्छन् उहाँहरूले यो चिजको गरिमालाई चाहिँ नराखिदिँदाखेरि आफ्नो पदको दायित्वको जिम्मेवारीको गरिमालाई चाहिँ नसम्झिदिँदाखेरि यो यहाँ मात्रै होइन कि विश्वका विभिन्न खेलकुदहरूमा मात्र नभएर कि विभिन्न साहित्यमा, नाट्यमा, फिल्म क्षेत्रमा, विभिन्न क्षेत्रमा, सामाजिक क्षेत्रहरूमा यस्ता समस्याहरू दुःखद एकदम दुःखद हो. किनभने एउटा आज कुनै खेलाडीलाई त्यो प्रमाणित भयो भने त उसको एउटा राष्ट्रले त्यति लगानी गरेको खेलाडीको खेल जीवन मात्रै होइन कि राष्ट्रले एउटा खेलाडी गुमाउनु पर्ने हुन्छ, राष्ट्रले एउटा सृजक गुमाउनु पर्ने हुन्छ, राष्ट्रले एउटा सृजनशील व्यक्ति गुमाउनु पर्ने हुन्छ. अब यो अवस्थामा जान्छ जसले गर्दा समाजलाई चाहिँ जुन उसले समाजलाई जुन उसले दिन पर्थ्यो, जुन उसको कार्य प्रणाली दिनु पर्थ्यो त्यो प्राप्त गर्दैन र समाज पनि पछाडि धकेलिन्छ. त्यो नहुनका लागि यसमा चाहिँ जुन सेलिब्रिटीहरू छन् तिनी आफै चाहिँ सजग र सचेतन जरुरी देखिन्छ.
अब हामी करिब करिब अन्त्य अन्त्यमा आएका छौं. खेल स्वच्छताको हिसाबले, पारदर्शीको हिसाबले, अनुशासनको हिसाबले निकै महत्वपूर्ण मानिन्छ. यदि खेलमा भनौँ न एम्पायरले गलत नियतै राख्यो भने पनि अब आजभोलि त प्रविधि यति विकास भइसकेको छ कि यो गलत नियतै अमान्य हुने भइसक्यो, होइन? सबैले आँखाले जे देखेका छन् अथवा जे सत्य हो त्यही सत्य हो भन्ने खेलमा एउटा त्यो अवस्थाको विकास भएको छ. यद्यपि अनुशासनको जुन खेलको मूल मोटो हो अथवा चाहिँ खेलसँग सम्बन्धित जुन एउटा चाहिँ सिद्धान्त हो त्यो नै कहीँ न कहीँ व्यक्तिगत जीवनमा गएर समस्यामा परेको या अन्य चाहिँ प्रक्रियाबाट समस्यामा परेको जुन यो अहिले देखिएको छ, अब यसका सन्दर्भमा अनुशासन कायम राख्ने सन्दर्भमा पारदर्शिता कायम राख्ने, अघि पनि यहाँले बोल्नुभयो पारदर्शिता आर्थिक पारदर्शिताको मात्रै होइन, खेलमा मैदानभित्रको पारदर्शिताको कुरा पनि हुन्छ, व्यवस्थापनको पारदर्शिताको कुरा पनि हुन्छ. र हामी बेला बेलामा कुरा गरिरहेका हुन्छौं कि कहीँ न कहीँ क्षमतावान खेलाडीहरूलाई अवसर दिनुको सट्टा आसेपासेहरूलाई चाहिँ त्यहाँ आफन्तहरूलाई चाहिँ खेलाडीका रूपमा भित्र्याएर चाहिँ मुलुककै भविष्यमाथि खेलवाड गरियो भन्ने खालका कुराहरू पनि आउँछन्. अब यसमा खास गरी राखेपको सरकारको या यहाँले अघि उल्लेख गरेका जस्ता विभिन्न खेलका संघहरूको भूमिका के हुन्छ अन्त्यमा भनिदिनुहोस् न?
यो के चाहिँ मैले भने जुन नियमित निकाय छ राष्ट्रिय खेल परिषद, यो यस्ता कुराहरूमा जहाँ जुन खेलकुद संघले जुन खेलाडीमाथि प्रहार राम्रो खेलाडीलाई एउटा ठाउँ वातावरण बनाउनै पर्छ र जुन राम्रो खेलाडीलाई हटाएर नराम्रो खेलाडीहरूको जुन तिन कुनाहरू आउँछ त्यसलाई निर्ममपूर्वक चाहिँ राष्ट्रिय खेलकुद परिषदले यस्ता कुराहरूमा हेर्नु दिनुपर्छ र त्यसलाई चाहिँ दण्डित पनि गर्नुपर्ने हुन्छ होइन त्यसतर्फ चाहिँ हाम्रो ध्यान चाहिँ रहन्छ र किनभने म एउटा आफै पनि खेलाडी भएर एउटा क्रिकेट खेलेर कप्तान भएर खेलले मलाई धेरै कुराहरू दिएको छ म त्यो चिजको सम्मान गर्दै आगामी दिनमा खेलाडीहरूको प्रति खेलको विकासको प्रति यस्ता कुराहरूलाई ध्यानमा राखेर आफ्नो कुराहरू राष्ट्रिय खेलकुद परिषदमा राखेर यो आउने गरी भनौँ न यसको चाहिँ रिजल्ट आउने गरी अब नयाँ सरकार पनि गठन हुन्छ रिजल्ट आउने गरी यसमा चाहिँ हामीले काम गर्ने बनाउँछु त्यो वातावरण सृजना मैले गर्छु।
एलबीजी यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
सबैलाई चाहिँ यो अब बडा दशमीको सनातन धर्मावलम्बी छ सनातन परम्परामा विश्वास राख्ने हिन्दू धर्मावलम्बीको महान चाड त्यो बडा दशमीको उपलक्ष्यमा हाम्रो सम्पूर्ण देशवासीहरूलाई र रेडियो नेपाल परिवारलाई म आफ्नो तर्फ व्यक्तिगत तर्फबाट राष्ट्रिय खेलकुद परिषदको तर्फबाट हार्दिक मङ्गलबाट शुभकामना व्यक्त गर्दछु र तपाईँहरूले अहिले पनि कोभिड गएको छैन डेङ्गुको महामारीबाट देश चाहिँ लड्ने अवस्था आइसकेको छ त्यस कारणले गर्दा सुरक्षित भएर पर्वहरू त्यौहारहरू मनाउन हार्दिक अनुरोध पनि गर्न चाहन्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय खेलकुद परिषदमा हालै सदस्यमा नियुक्त हुनुभएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर छेत्री हामीसँग यो विशेष समयमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। मलाई बिदा दिनुहोस्। अबको केही समयपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।